नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सिन्डिकेटको पक्षमा लागेर गाड़ी नचलाउने यातायात व्यवसायीप्रति सरकार कड़ा। यातायात समितिका झण्डै 150 पदाधिकारी पक्राउ। केहीको रूट परमिट खारेज। समितिका बैंक खाता पनि रोक्का।
कांग्रेस सभापति देउवाद्वारा 3 पार्टी पदाधिकारी मनोनयन। पौडेल पक्षबाट बैठक बहिष्कार।
28 गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरसँगै काठमाडौँमा पनि अभिनन्दन गरिने। दुई देशका प्रधानमन्त्रीले अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने।
यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा नहुने। 2018 र 2019 विजेताको नाम एकैपल्ट अर्को वर्ष घोषणा गरिने।
र एन्फा अध्यक्षका उम्मेद्वार कुँवरद्वारा भोलि हुने चुनाव बहिष्कारको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सिन्डिकेटको पक्षमा लागेर यातायात व्यवसायी यसलाई फेरि सुन्नुहोला। सिन्डिकेटको पक्षमा लागेका यातायात व्यवसायी समिति विरूद्ध सरकार कड़ा बनेको छ। यातायात व्यवसायी समितिले आज सार्वजनिक यातायात बन्द गरेपछि प्रहरीले ठाउँ ठाउँबाट यातायात व्यवसायी समितिका पदाधिकारीहरूलाई पक्राउ गरेको छ। बेलुकीसम्ममा देशभरिबाट झण्डै 150 पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला लगायतका छन्। आफू मातहतका यातायात समितिको आह्वानमा लागेर आज व्यवसायीले गाड़ी नचलाएपछि गृहमन्त्री रामबहादुर थापा बादलले यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो। यस्तै गृह मन्त्रालयले आज यातायात समितिका बैंक खाता रोक्का गर्न र उनीहरूको सम्पत्ति छानबिन गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। यातायात समितिहरूले निश्चित रूट कब्जा गरी त्यो रूटमा गाड़ी चलाउन चाहने व्यवसायीसँग लाखौं रूपियाँ असुल्दै आएका थिए। पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीलाई हड़ताल गर्न उक्साएको भन्दै एक वर्षसम्म जेल हाल्ने सरकारको तयारी छ। सरकारले निजी क्षेत्रको यातायात कम्पनी मयूर यातायातलाई काभ्रेको धुलीखेलसम्म चल्न रूट परमिट दिएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले गाड़ी बन्द गर्ने घोषणा गरे लगतै सरकारले राजपत्रमा सूचना निकालेर अति आवश्यक क्षेत्रमा हड़ताल गर्न नपाइने र गरेमा कानून अनुसार एक वर्षसम्म जेल हाल्ने बताएको थियो।
सरकारले बन्द हड़तालको नाममा सवारी साधन नचलाउने केही गाड़ीको रूट परमिट खारेज गरेको छ। यातायात व्यवस्था विभागले काठमाडौँको सेनामंगल एनएसी रूटमा चल्ने 26 माइक्रोबसको रूट इजाजत खारेज गरेको हो। यो समितिले कम्पनीमा परिवर्तन भएर माइक्रोबसको सट्टा ठूला बस चलाउने तयारी गरेको थियो। त्यसका लागि विभागले आवश्यक सहयोग पनि गरिरहेको थियो। तर आज अरू समितिको उत्साहमा लागेर माइक्रो नचलाएकाले यी माइक्रोको रूट परमिट नै खारेज गरिदिएको विभागले जनाएको छ। यस्तै गृह मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रूट इजाजत निलम्बन गर्ने निर्णय पनि गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले सरकारको निर्णय नमान्ने यातायात व्यवसायको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै रूट परमिट निलम्बन गरिने बताउनुभयो।
यस्तै नेपाल आयल निगमले यातायात व्यवसायी समितिहरूको आन्दोलनमा सहभागी नहुन ट्याङ्कर व्यवसायीहरूलाई लिखित रूपमा आग्रह गरेको छ। निगमले आन्दोलनमा सहभागी हुने ट्याङ्कर चालकलाई कार्यवाही गर्ने चेतावनी पनि दिएको छ। साथै निगमको ढुवानी सामान्य रूपमा नै भइरहेको स्पष्ट पारेको छ।
सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायी समितिहरूले गाड़ी नचलाएपछि देशभरका यात्रुलाई मर्का परेको छ। समितिमा आबद्ध व्यवसायीहरूले गाड़ी बन्द गरे पनि कम्पनीमा दर्ता भएका सार्वजनिक गाड़ी भने चलिरहेका छन्। तर कम्पनीमा दर्ता भएका बसहरू थोरै भएका कारण यात्रुले कोचिएर यात्रा गर्नु परेको छ। यस्तै काठमाडौँमा कलेज तथा विद्यालयका निजी बसले पनि यात्रु ओसारेका थिए। वर्षौंदेखिको सिन्डिकेटको जालो तोड्न र नयाँ व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले चालेको कदमको नागरिकले पनि स्वागत गरेका छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
बिरामीलाई भेट्न आएको जान पनि बाइकमा आएको बल्ल बल्ल अनि हेर्नु न बिरामीलाई भेट्न जान गाह्रो, कति बिरामीहरू कुरेर उता गाडी नपाएर बस्नु भएको थियो, एम्बुलेन्समा बल्ल बल्ल ल्यायो।
काठमाडौँको नयाँ बानेश्वरमा दुधी बालक काखी च्यापेर गाडी कुरेकी रञ्जना बराल। बराल जस्ता धेरैले आज काठमाडौँ उपत्यकाभित्रै गाडी पाएनन् भने उपत्यकाबाट बाहिरिनेले पनि व्यवसायीले गाडी नचलाउँदा दुःख पाउनु पर्यो। सड़कमा नागरिकले घण्टौं उभिएर पनि गाडी नपाएपछि यातायात व्यवस्था विभागका कर्मचारी नचलेका गाडी खोज्न अनुगमनमा निस्किए। ट्राफिक प्रहरी सहित विभागका निर्देशक तीर्थराज खनाल नेतृत्वको टोली अनुगमनका लागि भक्तपुर पुग्दा सड़कमा यात्रु गाडी नपाएर हैरान थिए भने व्यवसायीका गाडी सड़क छेउमै रोकेर राखिएका थिए।
सड़कको दायाँ बायाँ बसहरू पार्किङ गरेछ भने त्यसको नम्बर टिप्ने, बसको नम्बर टिपेर एयर कन्ट्रोलमा जाहेर गर्ने, स्टिङमा खाली छ ड्राइभर छैन भने त्यसको नम्बर, त्यो गाडीको नम्बर टिप्ने, यातायात कुनै यातायात व्यवसायी हो त्यसको नम्बर टिप्ने, त्यसपछि कन्ट्रोलमा जाहेर गर्ने।
साना र थोत्रा बसमा यात्रु कोचेर पैसा असुलिरहेका यातायात व्यवसायी समितिले सरकारलाई कर पनि तिरेका छैनन्। पुराना गाडी चलाउने र ती गाडीमा यात्रु कोचेर बढी भाडा उठाउने समितिमा आबद्ध व्यवसायीले नयाँ गाडीलाई अवरोध पनि गर्दै आएका छन्। वर्षौंदेखि यस्तै दादागिरी मचाउँदै आएका व्यवसायीलाई कडाई गर्न सरकारले नियम कानून कसिलो बनाउँदै कार्यवाही गर्न शुरू गरिसकेको छ। सरकारले आफ्नो अडानमा रहने हो भने अब सिन्डिकेटको जालो छिट्टै नै हट्नेछ। सिन्डिकेटधारी यातायात व्यवसायी विरूद्ध अन्तिम लडाई लडिरहेको सरकारलाई नागरिकले पनि सहयोग गर्नुपर्छ भन्नुहुन्छ यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल।
हामीले आम रूपमा चाहिँ के आह्वान गरेका छौँ भने जो जहाँ हुनुहुन्छ उहाँहरूले चाहिँ यात्रुहरूलाई पनि जति सकिन्छ सहयोग गर्नुहोस् भनेर चाहिँ हामीले भने आह्वान गरिरहेछौँ। काठमाडौँ भ्यालीभित्र कुरा गर्दा भ्याली बाहिर पनि हामी चाहिँ यातायात व्यवस्था कार्यालयबाट चाहिँ मार्फत अनुगमन गरेर त्यसको तथ्याङ्क लिने क्रममा छौँ अहिले चाहिँ।
विगतमा राजनीतिक संरक्षण पाएर नियम कानून मिच्दै सिन्डिकेट लादेका यातायात व्यवसाय समितिलाई तह लगाएरै छाड्ने निर्णयमा सरकार पुगेको छ। सुरुमा गाडी चलाउन आग्रह गर्ने, त्यसपछि रूट पर्मिट खारेज गर्ने र त्यो पनि नमानेमा अब कहिल्यै गाडी चलाउन नपाइने गरी समितिका गाडी बन्द गर्ने सरकारको तयारी छ। यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई:
उहाँले चलाउनै नपाउने गरी हामीले खारेज गरिदिन लागेका हो। उहाँहरूको व्यवसायको त्यस पछाडिको रिक्स उहाँहरूले नै लिने हो। हामीले रिक्वेस्ट गरेका छौँ, चलाउनुहोस् भनेका छौँ, अत्यावश्यक सेवा ऐन अनुसार आकर्षित गरेका छौँ। उहाँहरू अब सरकारसँग पाखुरी खोज्न आउँछ भने सरकार ब्याग हट्दैन, उहाँहरूको दादागिरी चाहिँ चल्न नदिने हो। कानूनको दायरा आउनुहुँदा कानूनको दायरा नआउनेलाई के गर्ने, कानून बमोजिम नै कारवाही गर्ने हो।
भट्टराईले भने जस्तै पुराना गाडी चलाउने वर्षैभरि दुर्घटनाको जोखिम निम्तै रहने र अझै सिन्डिकेट गर्न पाउनुपर्छ भन्दै चर्को स्वर गर्ने यातायात व्यवसायलाई कार्यवाही गरेर नयाँ व्यवसायलाई प्रोत्साहन दिन आवश्यक छ। यसले सार्वजनिक यातायातका क्षेत्रमा नयाँ सन्देश त दिनेछ नै, केही दिन हिँडेरै वा लिफ्ट मागेरै गन्तव्यमा पुग्नु परे पनि यात्रुले सदाका लागि सिन्डिकेट अन्त्य भएको हेर्न चाहेका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। आउँदो 28 गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँमा पनि नागरिक अभिनन्दन गरिने भएको छ। मोदीलाई काठमाडौँ महानगरपालिकाले अभिनन्दन गर्ने परराष्ट्र मन्त्रालयले आज जनाएको छ। यसअघि मोदीलाई जनकपुरमा मात्र नागरिक अभिनन्दन गर्ने कार्यतालिका थियो। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्ला बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। मोदी 28 गते दिल्लीबाट पहिले जनकपुर आउने र त्यहाँबाट मुक्तिनाथ गएपछि त्यही दिन काठमाडौँ आउनुहुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीसित औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नुहुनेछ। साथै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ। 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा,
5 देखि 12 वर्षका 3,13,000 बालबालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बालबालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बालबालिकालाई आजै विद्यालय भर्ना गराउ।
जनचेतनाका लागि सीबीएम नेपाल।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सिन्डिकेटको पक्षमा लागेर गाडी नचलाउने यातायात व्यवसायप्रति सरकार कडा, यातायात समितिका झन्नै 150 पदाधिकारी पक्राउ, केहीको रूट परमिट खारेज, यातायात समितिका बैंक खाता पनि रोक्का, 28 गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरसँगै काठमाडौँमा पनि अभिनन्दन गरिने लगायतका खबर प्रस्तुत
गर्यौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टी पदाधिकारी नियुक्त गर्नुभएको छ। देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डाक्टर प्रकाश शरण महतलाई मनोनित गर्नुभएको हो। निधि र महत सभापति देउवा पक्षधर हुनुहुन्छ। महामन्त्रीमा मनोनित पूर्णबहादुर खड्का भने दिवंगत नेता खुमबहादुर खड्का पक्षधर मानिनुहुन्छ। खुमबहादुरको निधन भइसकेका कारण उहाँका समर्थकलाई खुशी पारेर आफ्नो पक्षमा पार्न देउवाले पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउनु भएको हो। सभापति देउवाले एकलौटी रूपमा पदाधिकारी मनोनयन गरेको भन्दै रामचन्द्र पौडेल पक्षका नेताले भने आजको केन्द्रीय कार्य समिति बैठक बहिष्कार गरेका छन्। पदाधिकारी मनोनयन बारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेसको निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा सभापति शेरबहादुर देउवाले मनोनित पदाधिकारीको नाम पेश गरे लगत्तै पौडेल पक्षले बैठक बहिष्कार गरेको हो। देउवाले प्रस्ताव गरेका नामलाई कार्य समितिले बहुमतबाट अनुमोदन गरेको कांग्रेस वक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। कांग्रेसको विधानमा दफा 21 85 सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ। त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष सहित 64 जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ। वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको 2 महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन 2 वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्नुपर्ने बताउँदै आएको थियो। तर आज देउवाले सुझाव विपरीत 3 जना नै आफू पक्ष बाट मनोनित गरेपछि पौडेल पक्ष आक्रोशित भएको हो।
नेपाल विद्यार्थी संघले केन्द्रीय समितिमा विधान विपरीत गरिएको नियुक्ति खारेज गर्न माग गरेको छ। नेवी संघको 2/3 सदस्यको बैठकले विधि विधान विपरीत मनोमानी ढंगले केन्द्रीय समितिका पदाधिकारी, सदस्य, विश्वविद्यालय, जिल्ला, क्याम्पस, सिटीभिटी, विदेश स्थित सम्पर्क समितिमा भएको मनोनयन खारेज गर्न माग गरेको हो। बैठकले कांग्रेसको नर्सरीका रूपमा रहेको नेवी संघलाई बलियो बनाउनुको साटो विधान विपरीत जथाभावी ढंगले नियुक्ति गर्दै हिँडेको भन्दै विधान विपरीत गरिएको मनोनयन खारेजको माग गरेको नेवी संघका महामन्त्री कुन्दनराज काफ्ले बताउनुभयो। नेवी संघका अध्यक्ष नयनसिंह महरले मनोनित गर्ने अधिकार अध्यक्षसँग भएको र त्यही अधिकारलाई प्रयोग गरेर विधान सम्मत मनोनयन गरेको बताउँदै आउनुभएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूको एकतामा ढिलाइ गर्न नहुने बताउनु भएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा अध्यक्ष दाहालले एमालेसँगको एकता केही दिनभित्रमै हुने दोहोर्याउनुभयो। पार्टी एकतामा ढिलाइ भए देश पुनः अराजकता र असफलताको भूमरीमा फस्ने उहाँको भनाइ छ। कतिपय विदेशी बुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुन सक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत साबित गर्न पनि एकता गरेर आफूहरूले विश्वलाई नयाँ सन्देश दिन खोजेको अध्यक्ष दाहालको भनाइ थियो।
नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छ जना सरकारी कर्मचारी विरूद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले शैक्षिक योग्यता सम्बन्धी परेको उजुरीमाथि छानबिनका क्रममा दोषी पाइएका प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी नायब निरीक्षक नगेन्द्र कुमार भगत, दाङ तुलसीपुरको सरस्वती चौतारा विद्यालयकी शिक्षिका अञ्जना शाह, पद्मकन्या स्कूल दिल्ली बजारका धनप्रसाद घिमरे विरूद्ध आरोप पत्र दायर गरेको हो। यस्तै पूर्वाञ्चल विश्वविद्यालयका अमीर श्रेष्ठ, विराटनगर महानगरपालिकाका खरिदार धनकुमार लामा र रौतहटको श्री प्राथमिक विद्यालयका शिक्षक उषा यादव विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली बनाई त्यसबाट अनुचित लाभ लिने प्रवृत्ति नियन्त्रण गर्न आयोगले गम्भीर रूपमा छानबिन गरिरहेको अख्तियारले जनाएको छ।
जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम साकिएको हत्याका सम्बन्धमा आज पाँचजनासँग बयान लिइएको छ। जिल्ला अदालतका न्यायाधीश नारायण शर्मा समक्ष हिजोदेखि शुरू भएको छ जनाको बयान लिने क्रममा आज पाँचजनाको बयान सकिएको र एकजनाको आइतबार बयान लिइने श्रेष्ठदार नवराज दुलालले बताउनुभयो। आज बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदन प्रसाद घिमिरे, राजन कुमार र मोहन काफले छन्। उनीहरूमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइएको छ।
सुर्खेतमा एक गर्भवती महिलाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। छानबिन समिति गठन गरिएपछि आफन्तहरूले अस्पतालमा लगाएको ताला खोलेका छन्। आज बसेको सरकारको केन्द्रीय सचिव स्तरीय बैठकले स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखाका प्रमुख कन्सल्टेन्ट मेडिकल जर्नलिस्ट डाक्टर तारा पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। छानबिन समितिमा मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रीता जोशी र क्षेत्रीय स्वास्थ्य निर्देशनालयका एकजना प्रशासन कर्मचारी रहने गरी एकजना प्रशासनका कर्मचारी रहनेछन्। सुर्खेतको महाबई गाउँपालिका तीन कालीकोटकी मनिषा सिंहको अस्पतालको लापरवाहीका कारण ज्यान गएको आफन्तले दावी गरेका थिए। मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर डम्बर खड्काले अस्पतालको लापरवाहीले गर्भवती महिलाको ज्यान नगएको दावी गर्नुभएको छ। महिलाको गुप्ताङ्गमा रहेको पानीको फोका फुटेर फोक्सोमा पानी गएकाले उहाँको ज्यान गएको खड्काले बताउनुभयो।
नेपाली सेनाले देशका 26 सड़क आयोजनाको ट्र्याक खोल्ने काम गरेको छ। सेनाको विकास निर्माण निर्देशनालयका अनुसार अहिलेसम्म 1048 किलोमिटर सड़क निर्माण भएको छ। नेपाली सेनाले सड़क निर्माणको जिम्मेवारी पाएको धेरैजसो आयोजना दुर्गम एवं पहाड़ी जिल्लामा छन्। सेनाले सुर्खेत जुम्ला, नागमा गमगढ़ी, बेसीशहर चामे, मुसीकोट बुर्तीवाङ, बागलुङ बेनी जोमसोम, जोमसोम कोरला, छिन्चु जाजरकोट, सल्यान मुसीकोट, अबुवा भचेक, गोर्खा आरूघाट सड़क निर्माण गरेको हो। काठमाडौँ तराई मधेस द्रुतमार्ग, गोर्खा मनकामना, हिले लेगुवा, कटारी ओखलढुङ्गा, त्रिशुली सोमदाङ, सादोबाटो निवेल बालुवा, देवस्थल कैनाकाडा, चौरजहारी, बागमती क्षेत्र ढल निर्माण, चम्पापुर बराहाट क्षेत्र वैकल्पिक मार्ग, माथिल्लो तामाकोशी जलविद्युत आयोजना प्रवेश मार्गको ट्र्याक पनि नेपाली सेनाले खोलेको थियो। अहिले नेपाली सेनाले 5 सड़क आयोजनाको पाइलट ट्र्याक खोल्ने काम गरिरहेको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको लापरवाहीका कारण गोर्खामा निर्माण भइरहेको संयुक्त आवास गृहको निर्माण अलपत्र परेको छ। भूकम्पबाट घरबार गुमाएका, भूमिहीन र न्यून आय भएकाका लागि पालुङटार नगरपालिकाको च्याङलीमा संयुक्त आवास गृह निर्माण शुरू भएको थियो। प्राधिकरणको आर्थिक वर्ष 2074-75 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत निर्माण शुरू भएको आवास गृहको काम रोक्न प्राधिकरणले नै लिखित निर्देशन दिएपछि काम रोकिएको डिभिजन प्रमुख रोशन श्रेष्ठले बताउनुभयो।
झण्डै 10 बन्द रहेको बझाङ चैनपुरको देवल विमानस्थल कालोपत्र हुने भएको छ। बझाङका नागरिक अभियन्ता, सभासद, स्थानीय वासिन्दा तथा पत्रकारहरूको पटक पटकको दबावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई कालोपत्र गर्न टेण्डर आह्वान गरेको हो। दुई हप्ताभित्र टेण्डर प्रक्रियाको टुङ्गो लागिसक्ने र 2 कालोपत्र गरिसक्ने काम अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
Who knows you're one of a kind?
We do.
Unique, special, a standout. That's what you are. We get it. And that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 र 62 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42-38545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर विदेशमा रहेको छोरालाई मृत्युदण्डबाट बचाउनको लागि रकम जुटाउन नसकेपछि महोत्तरी औरही नगरपालिका एकका श्याम किशोर चौधरीको परिवार चिन्तित छ वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका 22 वर्षका अनिललाई बचाउनको लागि 30,000 कतारी रियाल आउँदो 29 गते भित्र जुटाउन समस्या परेको अनिलका बुबा श्याम किशोरले बताउनुभयो 3 वर्ष अघि कतार पुगेका अनिललाई त्यहाँको अदालतले 1 कतारीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको कार्यालय कुन ठाउँमा बनाउने भन्ने टुङ्गो नलाग्दा गाउँपालिकाले गर्ने काम प्रभावित भएको छ कार्यालय कुन ठाउँमा राख्ने भन्ने टुङ्गो नलाग्दा सेवा प्रवाहमा समेत समस्या भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्
तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न विद्युतीय मोटर प्रयोग गरी लिफ्टिङ प्रणालीबाट खानेपानी वितरण थालिएको छ गाउँपालिकाको वडा नम्बर 1 सिमले र वडा नम्बर 3 जलजलेमा लिफ्टिङ प्रणालीबाट खानेपानी योजना निर्माण गरी वितरण गर्न थालिएको हो सिमले र जलजलेमा छुट्टा छुट्टै खानेपानी योजना निर्माण भएका हुन् दुवै योजना निर्माणका लागि ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्ड बोर्डले सहयोग गरेको छ
मेरो पनि भन्नु छ
यातायात सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएको र देशभरबाट गाड़ी नचलाउने यातायात व्यवसायी पक्राउ परेको खबर सुनेर अमर भण्डारी व्यङ्ग्यात्मक शैलीमा उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ हैट यो पटक त असार साउन नलाग्दै वैशाखमै बादल गर्ज्यो धन्यवाद गृहमन्त्रीज्यू सिन्डिकेटधारी लुटेराहरूलाई यस्तै गर्नुपर्छ नागरिक र संचार माध्यम तपाईँको साथमा छन्
यही विषयमा ईश्वर शाही ठकुरी लेख्नुहुन्छ देशमा बल्ल सरकार भएको महसुस हुँदैछ तस्कर र सिन्डिकेटको जालो तोड्ने गृहमन्त्री बादललाई हृदयदेखि नै नमन
मोरङका बाढ़ी पीड़ितले आफन्त र नातागोतालाई मात्र राहत बाँडिएको भन्दै आन्दोलन गरेको खबर सुनेर राजु खड्का लेख्नुहुन्छ सही कुरा असली पीड़ितहरू रोहिरहेका छन् महलमा बस्नेहरू नातागोताले राहत पाएको हेरेर दङ्ग कठै मेरो देश
यही विषयमा शंकर भट्टराई लेख्नुहुन्छ यस्तै हो गरीब दुखीको नेपालमा कुनै ठाउँ छैन जेमा पनि हुने खानेको नै पहुँच हुन्छ हाम्रो देशमा आज सबैले देखाउँछन् तर पीड़ितको मर्का बुझ्ने कोही छैनन्
अनि 33 किलो सुनसँग जोड़िएको सनम हत्याको घटनाको विषयमा हरि कार्की लेख्नुहुन्छ यो काण्डमा राजनीतिज्ञहरूको संलग्नता छ जस्तो लाग्छ मलाई अलिक दिन नाटक गर्छन् पछि यसै सेलाउँछ मुख्य नायकै पक्रने होइन चार आनेलाई दुःख दिने मात्र हो नेपालको कानून।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 21 बीस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र जानुका दुबाडी। अब विदेशको खबर। यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा नहुने भएको छ। नोबेल पुरस्कार दिने संस्था स्विडिस एकाडेमीले यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने घोषणा गरेको हो। स्विडिस एकाडेमी पछिल्ला दिनमा आलोचनाको शिकार भइरहेको छ। संस्थाका एक पूर्व सदस्यका पति फोटोग्राफर ज्याक क्लाउड अर्नाल्डमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि एकाडेमी विवादमा तानिएको हो। एकाडेमीले 2018 र 2019 विजेताको नाम एकैपल्ट अर्को वर्ष घोषणा गर्ने स्पष्ट पारेको छ। स्विडिस एकाडेमीको प्रयोजनमा एउटा परियोजना चलाइरहेका अर्नाल्डमाथि गएको नोभेम्बरमा 18 महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यो घटनापछि अर्नाल्डका पत्नीसहित धेरैले एकाडेमीबाट राजीनामा दिएका छन्। अहिले एकाडेमीमा 11 सदस्य मात्रै कार्यरत छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष उम्मेद्वार मणि कुंवरले भोलि हुने कार्यसमिति चुनाव बहिष्कार गर्ने घोषणा गर्नुभएको छ। आज पत्रकार सम्मेलन गरी एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेद्वार कुंवरले विधि र विधान अनुसार चुनाव नगरिएको भन्दै भोलिको चुनावमा भाग नलिने बताउनुभयो। कुंवरले भोलिको चुनावमा भाग नलिने भने पनि उहाँको मनोनयन कायम छ र प्रतिनिधिले उहाँलाई पनि भोट हाल्न पाउने। यस्तै उपाध्यक्षका उम्मेद्वार तथा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले पनि चुनावमा सहभागी नहुने निर्णय गर्नुभएको छ। विधान अनुसार 60 दिनको म्याद आवश्यक पर्नेमा विधान उल्लंघन गरी चुनाव गर्न खोजेको र विधान मस्यौदा समितिको संयोजकको हैसियतमा पनि चुनावमा सहभागी हुन नैतिक आधार नरहेको कुंवरले बताउनुभयो। भोलिको चुनाव हार्ने निश्चित भएपछि कुंवर पक्ष चुनाव रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौँमा पुगेको थियो, तर अदालतले आफ्नो पक्षमा आदेश नदिएपछि कुंवर चुनाव बहिष्कारमा पुग्नु भएको हो। कुंवर र चन्दले चुनावबाट पछि हट्ने निर्णय गरे पनि कुंवरको प्यानलका अरूले चुनावमा भाग लिनेछन्। एन्फा केन्द्रीय कार्य समितिको चुनावका लागि कुंवर र कर्मा छिरिङ शेर्पा प्यानल सहित चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।
सशस्त्र प्रहरीको एपीएफ क्लब झापामा चलिरहेको दमक गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको क्वार्टर फाइनलमा मदन भण्डारी स्पोर्ट्स एकाडेमीलाई 3-1 हराउँदै एपीएफ सेमी फाइनलमा पुगेको हो। एपीएफलाई सेमी फाइनल पुर्याउन हरि कार्कीले आज ह्याट्रिक गरे।
एकता फुटबल क्लब मोरङ पाँच थरमा भइरहेको कुम्माएक कुसायक गोल्ड कप फुटबलको सेमी फाइनल प्रवेश गरेको छ। पृथ्वी माविको खेल मैदानमा आज भएको खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई 2-1 हराउँदै एकता सेमी फाइनल पुगेको हो। खेलको निर्धारित 90 मिनटको समय 1-1 गोलको बराबरीमा सकिएपछि समय थप गरिएको थियो। एकताका लागि विनोद अधिकारीले 2 गोल गरे।
प्रदेश छको सुर्खेतमा आउँदो जेठ 3 गतेदेखि कर्णाली प्रिमियर लिग क्रिकेट शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदसँग खेल तालिका जुटेपछि लीग निर्धारित समयभन्दा एक दिन अघि नै शुरू हुन लागेको हो। प्रतियोगिता 3 गतेदेखि 12 गतेसम्म चल्ने आयोजक बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगरमा रहेको रंगशालामा हुने प्रतियोगितामा 10 क्लबको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले 3,00,000 रूपियाँ नगद पुरस्कार पाउनेछ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विरूद्ध अहिले किङ्स इलेभेन पञ्जाबले ब्याटिङ गरिरहेको छ। केही बेर अघि इन्दोरमा टस हारेर ब्याटिङ शुरू गरेको पञ्जाबले ताजा अवस्थामा 2 ओभर 3 बलमा बिना क्षति 16 रन बनाएको छ। डिफेन्डिङ च्याम्पियन मुम्बईलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाव छ। 2 खेल मात्र जितेको मुम्बई 4 अङ्क सहित पुछारमा छ भने 10 अङ्क जोडेको पञ्जाब चौथो स्थानमा छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सिन्डिकेटको पक्षमा लागेर गाड़ी नचलाउने यातायात व्यवसायीप्रति सरकार कड़ा। यातायात समितिका झण्डै 150 पदाधिकारी पक्राउ। केहीको रूट परमिट खारेज। समितिका बैंक खाता पनि रोक्का।
कांग्रेस सभापति देउबाद्वारा 3 पार्टी पदाधिकारी मनोनित। पौडेल पक्षबाट बैठक बहिष्कार।
28 गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरसँगै काठमाडौँमा पनि अभिनन्दन गरिने, दुई देशका प्रधानमन्त्रीले अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने,
यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा नहुने, 2018 र 2019 विजेताको नाम एकैपल्ट अर्को वर्ष घोषणा गरिने
र एन्फा अध्यक्षका उम्मेद्वार कुँवरद्वारा भोलि हुने चुनाव बहिष्कारको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।